بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم پوتر قرآن مجید کی تلاوت ایوم انواع سے کریں گے۔ آج آپ قرآن مجید کے سورہ اسراء کی 13ویں، 14ویں، 15ویں اور 16ویں آیتوں کی تلاوت اور انواع سنیں گے۔ قاری ہیں شری رفیع۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، وكل إنسان ألزمناه طائره في عنقه، ونخرج له يوم القيامة كتابا يلقاه منشورا، اقرأ كتابك كفى بنفسك اليوم عليك حسيبا، من اهتدى فإنما يهتدي لنفسه، ومن ضل فإنما يضل عليها، ولا تزر وازرة وزر أخرى، وما كنا معذبين حتى نبعث رسولا، وَإِذَا أَرَدْنَا أَن نُهْلِكَ قَرْيَةً أَمَرْنَا مُتْرَفِيهَا فَفَسَقُوا فِيهَا فَحَقَّ عَلَيْهَا الْقَوْلُ فَدَمَّرْنَا تدبيرا، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، اور ہر منوش کا کرم پتر ہم نے اس کی گردن میں لٹکا دیا ہے، اور پرلے کے دن اسے ایک کھلی ہوئی کتاب کی بھانتی پرستت کریں گے کہ اب اپنی کتاب کو پڑھ لو، آج تمہارے حساب کے لیے تم ہی کافی ہو۔ जो कोई मार्गदर्शन प्राप्त करता है वो अपने लाभ के लिए करता है, और जो पथ भ्रष्ट हो जाता है वो भी अपना ही नुकसान करता है, और कोई किसी का बोझ उठाने वाला नहीं है। और हम लोगों को उस समय तक दंड नहीं देते जब तक उनके बीच कोई रसूल न भेज दें, और जब हम किसी बस्ती को विनष्ट करने का इरादा कर लेते हैं तो वहाँ के सुख भोगी लोगों को आदेश देते हैं, जब वे उसकी अवज्ञा करते हैं तो हमारी बात सिद्ध हो जाती है, फिर हम उसे बिल्कुल जड़ से उखाड़ फेंकते हैं।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारे प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज पर सुन रहे हैं। दोस्तों, हमारा ईमेल आईडी है hindi@ws.irib.ir, और हमारी वेबसाइट का पता है parstoday.ir/hi। दोस्तों, आज मंगलवार है, मुर्दाद माह की 19, अगस्त की 10 और मुहर्रम की 1 तारीख। हमारे आज के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप विश्व समाचार सुनेंगे, उसके उपरांत राजनीतिक चर्चा का दैनिक कार्यक्रम प्रसारित किया जाएगा। राजनीतिक चर्चा के उपरांत आप मुहर्रम पर विशेष कार्यक्रम सुनेंगे, और सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से। तो दोस्तों, ये तो थी हमारे आज के कार्यक्रमों की रूपरेखा, और अभी आप कुछ क्षणों में रेडियो तेहरान से विश्व समाचार सुनेंगे। अब आप रेडियो तेहरान से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति सैयद इब्राहिम रईसी ने कहा कि तेहरान पेरिस के साथ आपसी सम्मान के आधार पर संबंधों में विस्तार का स्वागत करता है। ईरान और इराक के विदेश मंत्रियों की मुलाकात। अंसारुल्ला के प्रमुख ने कहा कि इसराइल और उसके समर्थकों की हार निश्चित है। भारत ने अफगानिस्तान में अपने नागरिकों के लिए एडवाइजरी जारी कर दी है। और अब आप मरियम मेहरदादी और अख्तर अब्बास से विस्तार से समाचार सुनिए।
ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने कहा है कि उनकी सरकार साझा हितों और आपसी सम्मान के आधार पर फ्रांस के साथ संबंधों के विस्तार का स्वागत करती है। इस्लामी गणतंत्र ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने अपने फ्रांसीसी समकक्ष इमैनुअल मैक्रों के साथ एक टेलीफोन पर बातचीत में उन्होंने अमरीका और 3 यूरोपीय देशों द्वारा परमाणु समझौते के बार बार उल्लंघन किए जाने की ओर उनका ध्यान आकर्षित कराया। राष्ट्रपति रईसी ने कहा कि अमरीका ने नए प्रतिबंध लगाकर परमाणु समझौते का उल्लंघन किया है, और यहां तक कि प्रतिबंधों का दायरा मानवीय जरूरतों की चीजों तक फैला दिया, जो मानवाधिकारों का भी खुला उल्लंघन है। ईरानी राष्ट्रपति ने बल देकर कहा कि संयुक्त राज्य अमरीका और यूरोपीय देशों दोनों परमाणु समझौते के प्रति अपनी प्रतिबद्धताओं पर अमल करना चाहिए। उन्होंने कहा कि किसी भी तरह की वार्ता में ईरानी जनता के अधिकारों और हितों की पूर्ति को सुनिश्चित किए जाने की आवश्यकता है।
इराक के विदेश मंत्री फवाद हुसैन ने अपनी तेहरान यात्रा के दौरान अपने ईरानी समकक्ष मोहम्मद जवाद जरीफ से मुलाकात की। रिपोर्ट में बताया गया कि इराकी विदेश मंत्री ने मंगलवार की शाम विदेश मंत्रालय में अपने ईरानी समकक्ष जवाद जरीफ से भेंट वार्ता की। इससे पहले विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने सोमवार को पत्रकारों से बात करते हुए कहा था कि इराक के विदेश मंत्री ईरान का दौरा करने वाले हैं। उन्होंने उस खबर के बारे में भी कहा था कि ईरान के राष्ट्रपति तुर्की और सीरिया सहित कुछ क्षेत्रीय देशों के साथ सुरक्षा बैठक में भाग लेंगे। कहा था कि अभी इस बारे में कहना जल्द बाजी है कि राष्ट्रपति के लिए क्या संदेश लाया जा रहा है और हमें जो संदेश मिलेगा उस पर हम फैसला करेंगे। इस्लामी गणतंत्र ईरान के विदेश मंत्रालय के प्रवक्ता ने कहा था कि ईरान हमेशा से क्षेत्रीय और वार्ता का पक्षधर रहा है और उसने हमेशा ये कोशिश की है कि क्षेत्रीय देश भी इस प्रकार का निमंत्रण दें और हमारा पड़ोसी मित्र देश इराक भी इस बारे में अहम भूमिका अदा कर सकता है।
इराक बगदाद शिखर सम्मेलन से इतर ईरान और सऊदी अरब के बीच द्विपक्षीय बैठक की तैयारी कर रहा है। समाचार एजेंसी फार्स की रिपोर्ट के मुताबिक इराक क्षेत्रीय देशों के प्रमुखों को वार्ता की मेज पर लाने और क्षेत्र की समस्याओं को हल करने के लिए एक संयुक्त कार्य योजना तक पहुंचने के उद्देश्य से बगदाद अपनी मेजबानी में शिखर सम्मेलन के आयोजन की तैयारी कर रहा है। इराक का प्रयास है कि इस्लामी गणतंत्र ईरान और सऊदी अरब के प्रतिनिधियों के बीच आघोषित वार्ता की एक और दौर गुजर जाने के बाद अपने दोनों देशों के संबंधों को बहाल कर लें। अलमैदीन न्यूज चैनल ने खबर दी है कि फ्रांस के राष्ट्रपति इमैनुअल मैक्रन का भी बगदाद शिखर सम्मेलन में शामिल होने की संभावना है।
लेबनान में हिजबुल्लाह के प्रमुख सैयद हसन नसरुल्लाह ने सोमवार को मुहर्रम के आगमन पर दिए अपने एक भाषण में कहा कि मुहर्रम के महीने में हमें इमाम हुसैन अलैहिस्सलाम की आज़ादारी करने का मौका मिला है, इसके लिए हमें महान ईश्वर का शुक्रिया अदा करना चाहिए। प्राप्त रिपोर्ट के मुताबिक हिजबुल्ला के महासचिव सैयद हसन नसरुल्लाह ने पवित्र महीने मुहर्रम के आरंभ होने और पैगंबर इस्लाम के नाती हजरत इमाम हुसैन अलैहिस्सलाम की शहादत की याद में मनाए जाने वाले शोक दिवस के शुरू होने पर पूरी दुनिया के मुसलमानों और कर्बला के शहीदों को चाहने वालों की सेवा में संवेदना व्यक्त की है। उन्होंने मुहर्रम की पहली रात के अवसर पर दिए अपने भाषण में कर्बला के मजलूम सैयदो शहदा हजरत इमाम हुसैन अलैहिस्सलाम की आज़ादारी को महान ईश्वर की महान अनुकंपा करार दिया और कहा कि इस ईश्वर की इस महान कृपा पर हमारा कर्तव्य बनता है कि हम उसका शुक्रिया अदा करें। हिजबुल्ला के महासचिव ने पैगंबर इस्लाम के चहेते नाती की आज़ादारी में व्यस्त सभी श्रद्धालुओं से अपील की है कि वो कोरोना महामारी की वर्तमान स्थिति को देखते हुए सभी स्वास्थ्य संबंधी गाइडलाइनों का ख्याल रखते हुए ऐसी आज़ादारी करें कि दुनिया के लिए मिसाल बन जाए। उन्होंने कहा कि हमें अपने अच्छे स्वास्थ्य के लिए ईश्वर का धन्यवाद करना चाहिए। गौरतलब है कि ईरान और इराक सहित दुनिया के विभिन्न देशों में मुहर्रम महीने के शुरू होते ही नए हिजरे कमरी साल 1443 का आरंभ हो गया है।
ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। यमन की राष्ट्रीय सरकार के सर्वोच्च संरक्षक और लोकप्रिय जन आंदोलन अंसारुल्ला के प्रमुख ने कहा है कि इसराइल और उसके समर्थकों को सुनिश्चित तौर पर हार का सामना करना पड़ेगा। प्राप्त रिपोर्ट के मुताबिक पवित्र मुहर्रम महीने के आरंभ होने के मौके पर यमन के लोकप्रिय जन आंदोलन अंसारुल्ला के प्रमुख सैयद अब्दुल मलिक बदरुद्दीन अल हूथी ने अपने संबोधन में कहा कि ये ईश्वरीय वादा है कि इसराइल उसके दोस्तों और उसके साथ सांठगांठ करने वालों को यकीनी तौर पर हार का सामना करना पड़ेगा। उन्होंने कहा कि संयुक्त अरब इमारात और सऊदी अरब का मीडिया पूरी तरह से ज़ायनी दुश्मनों की सेवा में व्यस्त है। अल हूथी ने कहा कि इसराइल के साथ संबंध सामान्य करने वाले ज़ायनी शासन को क्लीन चिट दे रहे हैं और जबकि दूसरी तरफ प्रतिरोध आंदोलनों पर झूठे आरोप लगाकर उनकी आलोचना कर रहे हैं। यमन की राष्ट्रीय सरकार के सर्वोच्च संरक्षक ने गजा के हालिया युद्ध में अवैध ज़ायनी शासन को मिली हार की ओर इशारा करते हुए कहा कि कुद्स की तलवार नामक युद्ध ने मुस्लिम राष्ट्रों को एक बार फिर गौरवान्वित किया और साथ ही इसराइल के साथ संबंधों को सामान्य बनाने वालों को अपमानित किया।
इराक के पॉपुलर गुट में शामिल असवे अल हक ने कहा है कि इसराइल के खिलाफ हमले के बारे में हम अपने हक को सुरक्षित समझते हैं। फार्स न्यूज एजेंसी की रिपोर्ट के अनुसार असवे अल हक के प्रमुख कैस खजअली ने बगदाद और इराकी प्रतिरोधकर्ता गुट के खिलाफ इसराइल की कार्रवाइयों की कड़े शब्दों में निंदा की। शेख खजअली ने कहा कि इसराइल के हमलों की वजह से हमारे कई जवान शहीद हुए और हम जवाबी कार्रवाई का अपना हक सुरक्षित समझते हैं। स्वयंसेवी बल के महासचिव ने कहा कि इसराइल के गुंडों के हाथों हमारे जवानों का खून बहाया गया है जिसे हम कभी भी नहीं भूलेंगे। شمع کیجیے، شیخ غزالی نے کہا کہ اسرائیلی دشمن عراق کی تباہی کی کوشش میں ہے اور اس کی دشمنی ابھی تک ختم نہیں ہوئی ہے۔
جاپان کے ودیش منتری نے کہا کہ ایران کی نئی سرکار کے ساتھ سہیوگ کے لیے وہ پوری طرح سے تیار ہیں۔ جاپان کے ودیش منتری توشی میتسو مودگی نے، جو 15 اگست کو شیتر کا دورہ کرنے والے ہیں اور اسی دن ایران کا بھی دورہ کریں گے، اپنے ایک بیان میں راشٹرپتی سعید رئیسی کی سرکار کے ساتھ سہیوگ کے لیے ٹوکیو کی تتپرتا کا اعلان کیا۔ جاپان کے ودیش منتری تہران کے اترکت قاہرہ، تل اویو، عمان، دوہا اور انکارا کا بھی دورہ کریں گے۔
ایک عرب نیوز ایجنسی نے امریکہ، اسرائیل اور فلسطینی پرشاسن کے بیچ ایک گپت سمجھوتے کی خبر دی ہے۔ عربی 21 کی رپورٹ کے انوسار اس گپت سمجھوتے پر فلسطینی اور اسرائیلی معاملوں میں امریکہ کے وشیش دوت آدھے امریکی کھیتریہ دورے کے اوسر پر ہستاکشر ہوئے۔ سوتروں کے انوسار دونوں پکشوں نے 14 جولائی کو سمجھوتے پر ہستاکشر کیے، جس سے پتہ چلتا ہے کہ امریکی سرکار فلسطینی میڈیا اور شکشن کاریہکرموں کی کڑی نگرانی کے ساتھ ہی تریپکشی کمیٹی کو دوبارہ سکریہ کرنا چاہتی ہے۔ اس سمجھوتے میں بس اس بات پر سہمتی بنی ہے کہ اسرائیلی امریکی کمیٹی فلسطینی قیدیوں سے سمبندھت ایک فارمولا تیار کرے گی، جس پر فلسطینی پرشاسن کو عمل کرنے پر بادھیہ کیا گیا ہے۔
بھارت سرکار نے افغانستان میں رہ رہے بھارتی ناگرکوں کے لیے سرکشا ایڈوائزری جاری کی ہے۔ کابل دوتاواس دوارا 10 اگست کو جاری ایڈوائزری میں افغانستان میں رہ رہے سبھی بھارتیوں کو کمرشیل فلائٹس کی اپلبدھتا کو لے کر اپڈیٹ رہنے کی صلاح دی گئی ہے اور لوگوں سے کہا گیا ہے کہ ان کے شیتر میں ہوائی سیوا بند ہونے سے پہلے بھارت لوٹنے کی ویوستھا کر لیں۔ افغانستان میں بڑھ رہی ہنسا کو لے کر بھارت سرکار نے تیسری بار سرکشا ایڈوائزری جاری کی ہے۔ اس سے پہلے 29 جون اور 24 جولائی کو بھی بھارت سرکار نے سرکشا ایڈوائزری جاری کی تھی۔ افغانستان میں کام کر رہی بھارتی کمپنیوں کو ہوائی یاترا سیواؤں کے بند ہونے سے پہلے افغانستان میں پروجیکٹ سائٹ سے بھارتی کرمچاریوں کو ترنت واپس لینے کی صلاح دی گئی ہے۔ ودیشی کمپنیوں کے ساتھ کام کر رہے کرمچاریوں کو صلاح دی گئی ہے کہ وہ اپنے نیوکتا سے کہیں کہ جلد سے جلد انہیں بھارت بھیجنے میں مدد کریں۔ میڈیا سے جڑے لوگوں کو صلاح دیا گیا ہے کہ افغانستان میں کام کر رہے بھارتی میڈیا کرمی بریفنگ کے لیے دوتاواس کے سارجنک معاملوں اور سرکشا ونگ کے ساتھ سمپرک کریں۔ ایسے میں لوگوں میڈیا کے لوگ جس کھیتر میں یاترا کر رہے ہیں انہیں بہتر صلاح دی جا سکے گی، کیونکہ سرکشا استھتی میں تیزی سے بدلاؤ ہو رہے ہیں۔
دلی کے جنتر منتر پر رویوار کو بھارتیہ جنتا پارٹی کے پورو پروکتا اشونی اپادھیائے دوارا آیوجت کاریکرم میں کتھت طور پر مسلم ویرودھی اور بھڑکاؤ نعرے لگائے جانے کا معاملہ سامنے آیا ہے۔ پراپت رپورٹ کے مطابق بھارتیہ جنتا پارٹی کے پورو پروکتا اور کٹر پنتھی ہندو سنگٹنوں کی اور سے بھارت کی راجدھانی دلی میں بھارت جوڑو آندولن کے تحت آیوجت کاریکرم میں سمان ناگرک سنہتا کو لاگو کر اوپنیویشک کال کے قانونوں کو ختم کرنے کی مانگ کی گئی۔ اس کاریکرم میں بھاجپا نیتا گجیندر چوہان بھی موجود تھے، لیکن دیکھتے ہی دیکھتے یہ کاریکرم پوری طرح مسلم ویرودھی کاریکرم میں بدل گیا۔ کاریکرم میں شامل کٹرپنتھی ہندو سنگٹن کے کاریکرتا مسلمانوں کے خلاف نعرے لگانے لگے اور بھڑکاؤ ٹپنی کرنے لگے۔ انڈین ایکسپریس کی رپورٹ کے انوسار اس کاریکرم کا آیوجن کتھت طور پر پولیس کی منظوری کے بنا ہوا۔ اس معاملے پر رویوار شام تک کوئی کارروائی نہیں کی گئی اور بھیڑ کو اکٹھا ہونے دیا گیا۔
کانگریس سانسد راہل گاندھی 2 دیوسیہ دورے پر جموں کشمیر پہنچے ہیں۔ انہوں نے گاندربل میں کھیر بھوانی مندر میں درشن کیا اور حضرت بل درگاہ پر سجدہ کرنے کے بعد جموں کشمیر کے لیے پورن راجیہ کے درجے کی مانگ کی۔
پاکستان کے گرہ منتری شیخ رشید نے بھارت کے ودیش منتری ایس جے شنکر کے آروپوں کو رد کرتے ہوئے کہا کہ یہ سب جھوٹ ہے، کہ ان کی غیر ذمہ دارہ سوچ کا پرتیک ہے اور غیر ذمہ دارانہ بیان ہے۔ یاد رہے کہ بھارتی ودیش منتری نے آروپ لگایا تھا کہ پاکستان کشمیر سے آتنکوادی بھیج رہا ہے۔
سنیکت راشتنگ کا کہنا ہے کہ پچھلے 3 دن کے دوران افغان سینا اور طالبان کے بیچ جاری جھڑپوں میں 10 بچے ہتاحت اور 100 سے ادھک گھائل ہو گئے۔ یونیسیف کی اور سے جاری بیان میں کہا گیا کہ افغانستان میں پچھلے 3 دنوں سے جاری لڑائی میں اب تک 27 بچے ہتاحت اور 136 سے ادھک گھائل ہو چکے ہیں۔ اور اسی کے ساتھ ریڈیو تہران سے انتراشٹری سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। श्रोताओ, मुहर्रम का महीना आ गया। ये वो महीना है जिसमें हजरत फातिमा जहरा सलामुल्लाह अलैहा का भरा घर उजड़ गया। ये वो महीना है जिसमें पैगम्बर इस्लाम के प्राण प्रिय नाती इमाम हुसैन अलैहिस्सलाम उनके घर वालों और उनके वफादार साथियों को 3 दिन का भूखा प्यासा शहीद कर दिया गया।
लब्बैक या हुसैन।
श्रोताओ, सोमवार को सुरक्षा परिषद की होने वाली बैठक भी समाप्त हो गई। इस बैठक की समाप्ति पर जो विज्ञप्ति जारी हुई उसमें कहीं भी न तो ईरान का नाम लिया गया और न ही इसराइली जहाज मर्सर स्ट्रीट का नाम लिया गया। भारतीय संसद के मानसून सत्र में विभिन्न विषयों पर चर्चा हुई जिसमें विपक्षी दलों ने भी भाग लिया। भारत के निचले सदन लोकसभा में एक बार फिर उस समय हंगामा हुआ जब कांग्रेसी सांसदों ने जासूसी सॉफ्टवेयर पेगासस पर चर्चा कराए जाने की मांग की।
भारतीय संसद के मॉनसून सत्र में पेगासस जासूसी कांड और किसान आंदोलन सहित कई दूसरे मुद्दों को लेकर निरंतर हंगामा और कार्रवाइयां अवरुद्ध होने के बाद
ये थे हमारी आज की चर्चा के विषय। श्रोताओ, मुहर्रम का महीना आ गया। ये वो महीना है जिसमें हजरत फातिमा जहरा सलामुल्लाह अलैहा का भरा घर उजड़ गया। ये वो महीना है जिसमें पैगम्बर इस्लाम के प्राण प्रिय नाती इमाम हुसैन अलैहिस्सलाम उनके घर वालों और उनके वफादार साथियों को 3 दिन का भूखा प्यासा शहीद कर दिया गया। उनकी लाशों पर घोड़े दौड़ाए गए, उन महिलाओं के सिरों से चादरें छीनी गई जिनके नंगे सिर को कभी सूरज ने भी नहीं देखा था। ये तलवार पर लहू की विजय का महीना है। ये वो महीना है जिसमें इमाम हुसैन अलैहिस्सलाम के चांद जैसे 6 महीने के शिशु जनाब अली असगर अलैहिस्सलाम पर भी यजीद की राक्षसी सेना ने रहम नहीं किया और उन्हें भी तीर मार कर शहीद कर दिया। ये वो महीना है जिसमें सत्य, न्याय और आजादी के प्रतीक इमाम हुसैन अलैहिस्सलाम के चाहने वाले शोक मनाते हैं। आइए देखते हैं कि इस अवसर पर लेबनानियों ने किस तरह इमाम हुसैन अलैहिस्सलाम का शोक मनाया। हसन अजीम जादे की रिपोर्ट पेश करें, साथ ही रविश जैदी।
लब्बैक या हुसैन।
लेबनान में शोक का महीना मुहर्रम आरंभ। इस्लामी प्रतिरोध आंदोलन हिजबुल्लाह के महासचिव ने मुहर्रम का महीना आरंभ होने की पहली रात को दक्षिणी लेबनान में आयोजित एक शोक सभा में श्रद्धालुओं को संबोधित करते हुए कहा, शोक सभाओं में हमारा असली व परम दायित्व स्वास्थ्य गाइडलाइनों का पालन है। ये बड़े मूल्यवान समय व अवसर हैं, किंतु जो भाई बहन कोरोना से पीड़ित हैं वे किसी भी स्थिति में इन शोक सभाओं में भाग न लें और वे घर में ही रहें। धार्मिक शिक्षाएं हमारे लिए ये जरूरी कर देती हैं कि शायद कुछ कार्यक्रमों को या ईश्वर न करे कि ऐसा हो जरूरी होने की स्थिति में हम समस्त शोक सभाओं को बंद करने पर मजबूर हो जाएं।
लअनल्लाहु ज़ालिमीन लकुम।
इस वर्ष भी कोरोना की विशेष स्थिति के कारण बैरूत के दक्षिणी क्षेत्रों में इमाम हुसैन अलैहिस्सलाम के चाहने वालों ने स्वास्थ्य निर्देशों का पालन करते हुए शोक सभाओं का आयोजन किया। एक अजादार का कहना है कि कोरोना के संबंध में हमने स्वास्थ्य निर्देशों का पालन किया और अजादारी के साथ हमें स्वास्थ्य गाइडलाइनों को हमें ध्यान में रखना चाहिए। एक अन अजादार का कहना है कि हक, सत और न्याय प्रेम का रास्ता है। आशूरा की जो शिक्षाएं हैं वे किसी समय, स्थान या धर्म से विशेष नहीं है। बैरूत के दक्षिणी क्षेत्रों के अलावा सुर, सैदा, बालाबक, नबतिया और हेलमेल में भी मुहर्रम की पहली रात को इमाम हुसैन अलैहिस्सलाम की आज़ादारी मनाई गई। पहली मुहर्रम से लेकर आशूर की रात तक लेबनान के विभिन्न नगरों में इमाम हुसैन अलैहिस्सलाम का शोक मनाने और आज़ादारी करने का क्रम जारी रहेगा। दक्षिणी बैरूत से IRIB के लिए हसन अजीमजादे की रिपोर्ट।
श्रोताओ, सोमवार को सुरक्षा परिषद की होने वाली बैठक भी समाप्त हो गई। इस बैठक की समाप्ति पर जो विज्ञप्ति जारी हुई उसमें कहीं भी न तो ईरान का नाम लिया गया और न ही इसराइली जहाज मर्सर स्ट्रीट का नाम लिया गया। सुरक्षा परिषद की इस बैठक में पहले से तय था कि इसमें किस विषय पर चर्चा की जाएगी। कामरान नजफ जादे की रिपोर्ट पेश करें, साथ ही अख्तार अब्बास।
सुरक्षा परिषद की बैठक का समय महीनों पहले से निर्धारित था और तय ये था कि उसमें समुद्री सुरक्षा के बारे में चर्चा की जाएगी। सोमवार को न्यूयॉर्क इसमें विस्तार से चर्चा हुई। समुद्री डकैती, मादक पदार्थों की तस्करी, चीनी और रूसी जहाजों का मामला, अलबत्ता इस बैठक से इतर इसराइली ऑयल टैंकर पर हमले की भी बात हुई। अमरीकी विदेश मंत्री एंटनी ब्लिंकन ने मामले को ईरान से जोड़ा और ब्रिटेन के विदेश मंत्री ने इस मामले में अमेरिका की हां में हां मिलाई। पुतिन ने भी चर्चा में भाग लिया, किंतु उन्होंने व्यापक तौर पर समुद्री सुरक्षा के बारे में बात की। चीनियों ने बीजिंग पर लगाए जा रहे आरोपों की सफाई देने का प्रयास किया। फ्रांस ने भी इसराइली जहाज मर्सर स्ट्रीट की चर्चा की, परंतु ईरान का नाम नहीं लिया। उसके कुछ देर बाद राष्ट्रसंघ में ईरानी राजदूत ने ऐलान किया कि केवल कुछ चित्र हैं जिससे कुछ साबित नहीं होता। अमेरिका और ब्रिटेन के समस्त आरोपों को रद्द कर दिया। राष्ट्रसंघ में ईरानी प्रतिनिधि ने कहा कि इसराइल ने हालिया दो वर्षों के दौरान कम से कम 10 जहाजों पर हमला किया है। सुरक्षा परिषद की बैठक समाप्त हो गई। उसकी समाप्ति पर जो विज्ञप्ति जारी हुई उसमें न तो ईरान का नाम लिया गया है और न ही मर्सर स्ट्रीट का नाम। हाँ, उसमें समुद्री सुरक्षा के बारे में व्यापक स्तर पर बात की गई है। कामरान नजफजादे, IRIB न्यूज, न्यूयॉर्क।
भारतीय संसद के मानसून सत्र में विभिन्न विषयों पर चर्चा हुई, जिसमें विपक्षी दलों ने भी भाग लिया। भारत के निचले सदन लोकसभा में एक बार फिर उस समय हंगामा हुआ जब कांग्रेसी सांसदों ने जासूसी सॉफ्टवेयर पेगासस पर चर्चा कराए जाने की मांग की। इसी प्रकार OBC पर भी चर्चा हुई। पूरी जानकारी के साथ दिल्ली से शमशाद काजमी।
भारतीय संसद के मानसून सत्र में पेगासस जासूसी कांड और किसान आंदोलन सहित कई दूसरे मुद्दों को लेकर निरंतर हंगामा और कार्रवाइयां अवरुद्ध होने के बाद अब निचले सदन लोकसभा में दूसरे पिछड़े वर्गों से संबंधित संविधान संशोधन विधेयक 2021 पर चर्चा शुरू हुई, जिसमें विपक्षी दलों ने पहली बार भाग लिया। चर्चा में ओबीसी आरक्षण को लेकर सरकार और विपक्ष ने एक दूसरे पर निशाना साधा। केंद्रीय मंत्री डॉ. वीरेंद्र कुमार ने सोमवार को इस संदर्भ में 127वां संविधान संशोधन विधेयक पेश किया था, जिसका सभी विपक्षी दलों ने समर्थन किया था।
ऐसे महत्वपूर्ण संशोधन विधेयक पर यहाँ पर चर्चा कर रहे हैं जो सामाजिक और शैक्षिक रूप से पिछले वर्गों के कल्याण के लिए प्रावधान करने के जो राज्य के अधिकार हैं उसका सम्मान करने वाले संघीय ढांचे को बहाल करने के लिए 102वां संशोधन हुआ। उस संशोधन में राज्यों के अधिकार को जो है ना वो हटा दिया गया था। वो सभी राज्यों द्वारा इस बात के लिए उठाया जा रहा था। आज हमारे सम्माननीय साथीगण यहाँ पर जब हम देख रहे थे कि अन्य विषयों को लेकर बहुत सारी विसंगतियां थी, लेकिन मुझे बहुत प्रसन्नता है कि ओबीसी के इस संविधान संशोधन विधेयक के संबंध में एक तरह से सभी ने अपने आपके अनुरोध पर सहमति जताते हुए और बात रखने का।
इस विधेयक का उद्देश्य पिछड़े वर्गों की पहचान के लिए राज्यों को शक्ति प्रदान करना है। सरकार का कहना है कि ओबीसी से संबंधित ये विधेयक यदि पारित हो गया तो इससे देश के संघीय ढांचे और ओबीसी सूची से संबंधित राज्यों के अधिकारों को मजबूती मिलेगी। चर्चा के दौरान उस समय हंगामा हुआ जब कांग्रेस के सांसदों ने पेगासस कांड का उल्लेख करते हुए इस पर संसद में चर्चा कराने की मांग दोहराई। भाजपा के सहयोगी दल जनता दल यू के सांसद राजीव रंजन सिंह ने कहा कि हमारी पार्टी ओबीसी संशोधन विधेयक का पूरा समर्थन करती है, लेकिन ओबीसी को न्याय तभी मिलेगा जब जातिगत जनगणना कराई जाएगी। जनता दल यू पूरे देश में 2022 में जातिगत जनगणना कराने की मांग कर रही है। मुख्य विपक्षी दल कांग्रेस के सांसद अधीर रंजन चौधरी ने सरकार पर आरोप लगाया कि उसे मजबूरी में ओबीसी संशोधन विधेयक लाना पड़ा है। उन्होंने कहा कि आखिर ओबीसी विधेयक में संशोधन की नौबत क्यों आई। उन्होंने कहा कि उत्तर प्रदेश और उत्तराखंड के आगामी विधानसभा चुनावों के दृष्टिगत लोगों को खुश करने के लिए यह बिल लाया गया है। कांग्रेस पर पलटवार करते हुए केंद्रीय मंत्री भूपेंद्र यादव ने कहा कि सभी पार्टियों के ओबीसी सांसदों ने आयोग को संवैधानिक मान्यता देने की मांग की थी, लेकिन यूपीए ने अपने 10 साल के कार्यकाल में ऐसा नहीं होने दिया। भाजपा सांसद संघमित्रा मौर्य ने कहा कि कांग्रेस ने आरक्षण को खत्म करने की शुरुआत वर्ष 2010 में कर दी थी। कांग्रेस चाहती तो 2014 से पहले तक इस विधेयक में संशोधन कर सकती थी, लेकिन ऐसा नहीं किया गया। सपा अध्यक्ष अखिलेश यादव ने भी ओबीसी बिल पर लोकसभा में अपनी बात रखी और कहा कि पिछड़े वर्गों को तब लाभ होगा जब आरक्षण की सीमा 50% से अधिक की जाएगी। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, हमारी सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से, पर उससे पहले मुहर्रम के संबंध में पेश है हमारा विशेष कार्यक्रम।
दोस्तों, मुहर्रम के बारे में विशेष कार्यक्रम लेकर आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए।
दोस्तों, इस्लाम के प्रकट होने से लगभग 2 शताब्दियां पहले मक्के में अरब सरदारों ने एक बैठक की। इस बैठक में यह तय पाया कि महीनों के नाम और उनके आर्डर या क्रमांक को निर्धारित किया जाए। यह बैठक किलाब बिन मरह के घर आयोजित हुई थी। वे पैगंबर इस्लाम के 5वें पूर्वज थे। अरब लोग प्राचीन काल से ही मुहर्रम के महीने में जंग और रक्तपात को हराम मानते थे। वे इस महीने में हर प्रकार की लड़ाई झगड़े को बंद कर दिया करते थे। बैठक में मुहर्रम को कमरी साल का पहला महीना करार दिया गया।
पैगंबर इस्लाम द्वारा मक्के से मदीना पलायन के बाद जो बेसत के 13वें साल में हुआ था, इसको कमरी कैलेंडर का आरंभिक बिंदु माना गया। ईरान तथा रोम तक इस्लाम के फैलने के बाद जब वहां के शासकों के साथ कुछ संधियां की गईं, तो ऐसे में तारीख के निर्धारण की जरूरत महसूस की जाने लगी। इस मुद्दे के कारण दूसरे खलीफा ने तारीख का सही निर्धारण करने के लिए एक बैठक बुलाई। हज़रत अली अलैहिस्सलाम के प्रस्ताव के अनुसार पैगंबर इस्लाम की हिजरत को इस्लामी तारीख का आरंभिक बिंदु निर्धारित किया गया। अपनी कुछ विशेषताओं के कारण मुहर्रम के महीने को साल का पहला महीना निर्धारित किया गया। आज उसी मुहर्रम की पहली तारीख है।
जब भी मुहर्रम आता है, आशुर की घटना और इमाम हुसैन अलैहिस्सलाम का महांदोलन फिर से जिंदा हो जाता है। सन 61 हिजरी कमरी में इमाम हुसैन अलैहिस्सलाम को अकारण इसी मुहर्रम के महीने में शहीद कर दिया गया, जिसमें जंग और रक्तपात हराम है। कर्बला की घटना को शताब्दियां बीत जाने के बावजूद आज भी मुहर्रम आता है। करोड़ों लोगों के भीतर एक विशेष प्रकार की भावना जागृत हो जाती है। इमाम हुसैन अलैहिस्सलाम ने अत्याचार का विरोध करने वाले एक व्यक्ति के रूप में अपना संघर्ष आरम्भ किया। उनके साथियों ने इमाम के साथ मिलकर कर्बला में जो कर दिखाया, वो हमेशा के लिए अमर हो गया। पैगंबर इस्लाम हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के नवासे इमाम हुसैन अलैहिस्सलाम की शहादत के दिन आरंभ होने के साथ ईरान सहित बहुत से इस्लामी और गैर इस्लामी देशों में वातावरण एकदम से बदल जाता है। मुहर्रम की खुशबू हर ओर से आने लगती है। लोगों के घरों के भीतर और गली कूचों में इमाम हुसैन अलैहिस्सलाम से संबंधित बैनर लगाए जाते हैं। لوگ کالے کپڑے پہن کر اس مہینے میں سوگ ظاہر کرتے ہیں۔
پیغمبر اسلام کے نواسے امام حسین علیہ السلام نے سن 60 ہجری میں کربلا میں جو کارنامہ انجام دیا وہ اتہاس سے بہت آگے کی چیز سدھ ہوا، جس نے ساری بھوگولک سیماؤں کو توڑ دیا۔ امام حسین کی شہادت کے دن اس امر آندولن کی یاد تازہ کراتے ہیں جسے کربلا میں انجام دیا گیا۔ یزید جیسے نالائق شاسک کے ساتھ امام حسین کا اسنتلت یدھ امام حسین علیہ السلام کے درد سنکلپ کو درشاتا ہے، جو ایک ایتیاسک پاٹ کے روپ میں ہمیشہ کے لیے باقی رہ گیا۔
امام حسین علیہ السلام نے اپنے سمے میں سماج کے بھیتر جب انیائے، اتیاچار، بھرشٹاچار اور اسی پرکار کی انی برائیوں کو پرچلت ہوتے دیکھا تو آپ نے اپنے سماج میں سدھار کے لیے قدم اٹھایا۔ آپ نے کبھی بھی دھوکے بازی سے کام نہیں لیا۔ اپنا آندولن آرمبھ کرتے سمے امام حسین علیہ السلام نے پہلے ہی اعلان کر دیا تھا کہ وہ امر بالمعروف ارتھات سماج کے سدھار کے لیے قدم اٹھا رہے ہیں۔ وہ دیکھ رہے ہیں کہ پیغمبر اسلام کی پرمپراؤں کو سماپت کیا جا رہا ہے۔ امام حسین علیہ السلام کے انوسار ان پرستھتیوں میں ایشوریہ دائتو کا نرواہ ضروری ہو جاتا ہے۔
واسطو میں کربلا کا آندولن ایک بہو آیامی آندولن تھا۔ اس کے جس آیام کی اور نظر کی جائے اس کی اپنی الگ وشیشتا ہے۔ کربلا کے آندولن کی ایک وشیشتا اتیاچاری شاسک سے نہ ڈرنا ہے۔ امام حسین شہید ہو جانے کے بعد سب کی نظروں میں عزیز ہو گئے۔ اس کا کارن یہ ہے کہ مان سمان ایشور کی اور سے ہے۔ کربلا آندولن کا ایک انیہ آیام سماج میں سدھار کرنا ہے۔ اس حساب سے امام حسین علیہ السلام ایک بہت ہی مہان سدھارک تھے، جنہوں نے اپنی شہادت تک یہ کام بند نہیں کیا۔ اس کا ایک انیہ آیام امام حسین کا ایشور اور پرلے پر اڑک بھروسہ تھا۔
امام حسین علیہ السلام نے کربلا کے اپنے آندولن کے مادھیم سے وشواسیوں کے سامنے مانوی مولیوں اور آتم سمان کو بہت ہی سپشٹ ڈھنگ سے پیش کیا۔ آپ نے اپنے اس نعرے سے کہ میں کبھی بھی اپمان کے آگے سر نہیں جھکاؤں گا، اتیاچاریوں کے سامنے یہ سدھ کر دیا کہ وہ ان سے دبنے والے نہیں ہیں۔ اگر اتیاچاری پوری دنیا کو امام حسین علیہ السلام کو دے دیتے اور اس کے مقابلے میں وہ ان سے ایمان، آزادی اور آتم سمان کا سودا کرتی تو وہ کسی بھی استھتی میں اسے سویکار نہیں کرتے۔ امام حسین علیہ السلام کو مانویہ مولیوں کا بھلی بھانتی گیان تھا اور وہ سوئم بھی اس کا جیتا جاگتا نمونہ تھے۔ یہی کارن ہے کہ کربلا کے آندولن میں ہم امام حسین علیہ السلام کی اور سے بہت ہی خوبصورت نیتک ویوہار کو دیکھتے ہیں۔
اتہاس میں موجود ہے کہ جب امام حسین اپنے ساتھیوں کے ساتھ جا رہے تھے تو راستے میں ان کا سامنا حر بن یزید ریاحی کے لشکر سے ہوا، جس کی سنکھیا 1000 تھی۔ حور نے امام حسین کا راستہ روکا۔ وہ لوگ امام حسین اور ان کے ساتھیوں کو گھیرنا چاہتے تھے۔ حور کے سپاہی بہت پیاسے تھے۔ یہ دیکھ کر امام حسین نے اپنے ساتھیوں سے کہا کہ وہ حور کے لشکر کو پانی پلائیں۔ امام کے ساتھیوں نے نہ کیول حور کے سپاہیوں کو بلکہ ان کے اونٹ اور گھوڑوں کو بھی پانی پلایا۔ یہاں پر یہ بھی ہو سکتا تھا کہ امام اپنی دشمن سینا کو پانی نہ پلاتے، کنتو ان کی مہان انتراتما اس بات کی انومتی نہیں دے رہی تھی کہ دشمنوں کے ساتھ امانوی ویوہار کیا جائے۔ حالانکہ دشمنوں نے ان کے ساتھ ایسا ہی کیا۔ دیکھا گیا ہے کہ جب کوئی اپنے دشمن پر نینترن پا جاتا ہے تو پھر وہ نیتکتا وغیرہ سب کو بھول جاتا ہے۔ اب وہ کیول اپنے شترو سے بدلہ لینے کے فراق میں رہتا ہے۔ امام حسین اور ان کے ساتھیوں نے اسلامی شکشاؤں کا انوسرن کرتے ہوئے کبھی بھی ایسا نہیں کیا۔
اتہاس کو پربھاوت کرنے والے ویکتتو کے روپ میں امام حسین علیہ السلام کی وشیشتا یہ ہے کہ وہ لوگوں کو اچھائی کی اور بلاتے ہیں۔ वे अपनी नैतिक विशेषताओं को लोगों में स्थानांतरित करने के प्रयास करते हैं। इमाम हुसैन अलैहिस्सलाम कृपा के प्रतीक थे, वे लोगों से प्रेम करते थे। लोगों को बंदगी और अपमान से निजात दिलाने के लिए इमाम हुसैन अलैहिस्सलाम ने कर्बला का महान आंदोलन छेड़ा था। इस बारे में उस्ताद शहीद मुर्तजा मुतहरी कहते हैं कि पैगम्बर इस्लाम के दुश्मनों के दुख और उनकी पीड़ा से स्वयं पैगम्बर दुखी रहा करते थे, हालांकि दुश्मन इस बात को समझते नहीं थे। इमाम हुसैन अलैहिस्सलाम को भी दुश्मन की पथ भ्रष्टता से दुख होता था। वे नहीं चाहते थे कि वे इसी पथ भ्रष्टता में बाकी रहें। वे अपने विरोधियों से भी वार्ता करते थे ताकि शायद उनमें से किसी एक का भी मार्गदर्शन हो जाए। आप कहते थे कि मैं पैगंबर इस्लाम की सुपुत्री हजरत फातिमा जहरा और अली इब्ने अबी तालिब अलैहिस्सलाम का बेटा हूँ, मैं तुम्हारे लिए आदर्श हूँ।
ऐतिहासिक अनुभव इस बात के सूचक है कि कुछ लोग अपने निजी फायदे के लिए झूठ का समर्थन करते हैं, जबकि वे लोग जो सच्चाई को समझते हैं वे किसी भी हालत में झूठ का समर्थन नहीं करते, चाहे इसके लिए उन्हें कोई भी कीमत चुकानी पड़े। ये दो गुट हमेशा से रहे हैं और हमेशा रहेंगे, जिनके बीच टकराव चलता रहेगा। ऐसा हो सकता है कि कुछ अत्याचारी थोड़े से समय के लिए सत्ता प्राप्त करके अपनी मनमानी करें, किंतु ये अधिक दिनों तक चलने वाली चीज़ नहीं है। इमाम हुसैन अलैहिस्सलाम और यजीद की सेना में असंतुलित युद्ध झूठ और सच को बड़े ढंग से अलग करता है। प्रतिवर्ष मुहर्रम के आरंभ होने से इस असंतुलित युद्ध को याद किया जाता है। ये बताता है कि कुछ मुट्ठी भर लोगों ने हजारों की सेना को इस तरह से पराजित किया जिसकी मिसाल इतिहास में नहीं मिलती। सलाम हो हुसैन पर और मुहर्रम पर। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए। दोस्तों, कार्यक्रम श्रृंखला कुरानी किस्से की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहर दादी और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए।
एक दिन मदीने में रहने वाले एक व्यक्ति माज बिन जबल ने पैगम्बर इस्लाम से सूरह नबा की 18वीं आयत के बारे में पूछा, जिसमें ईश्वर कहता है कि जिस दिन सूर फूंका जाएगा तुम लोग गुटों में बाहर आओगे। माज ने इस आयत की व्याख्या जानी चाहिए। वो ये पूछना चाहता था कि इस आयत में गुट शब्द से क्या अभिप्राय है। इसके जवाब में हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने कहा, तुमने मुझसे बहुत ही अहम सवाल किया है। फिर आपने रोते हुए फरमाया कि मेरे मानने वालों में से कुछ लोग कयामत के दिन 10 अलग अलग रूपों में दिखाई देंगे।
انہوں نے بتایا کہ کچھ لوگ بندروں کی طرح ہوں گے جبکہ کچھ دوسرے سور کی شکل میں سامنے آئیں گے. کچھ لوگ ایسے ہوں گے جن کے پیر اوپر کی طرف ہوں گے اور ان کے چہرے نیچے کی اور جھکے ہوئے ہوں گے. یہ لوگ اپنے شانوں کے بل زمین پر گھسیٹتے ہوئے چل رہے ہوں گے. قیامت کے دن کچھ لوگ اندھے اٹھائے جائیں گے جبکہ دوسرے گونگے اور بہرے ہوں گے. یہ لوگ کسی بات کو سمجھ نہیں پائیں گے. کچھ لوگ ایسے بھی ہوں گے جن کی زبانیں سینے تک لٹکی ہوئی ہوں گی اور ان کے منہ سے خون اور پیپ بہ رہا ہوگا. لوگ ان کو دیکھ کر ان سے گھرنا کر رہے ہوں گے. قیامت کے دن کچھ لوگ ایسے بھی ہوں گے جن کے ہاتھ اور پیر دونوں ہی کٹے ہوں گے، جن میں سے سڑے ہوئے انسان کی بو آ رہی ہوگی. کچھ لوگ ایسے بھی دکھائی دیں گے جن کے کپڑے کالے تارکل کی طرح ان کے شریر سے چپکے ہوئے ہوں گے.
اتنا کہنے کے بعد آپ نے فرمایا کہ جو لوگ قیامت کے دن بندر کی شکل میں دکھائی دیں گے وہ ایسے لوگ ہوں گے جنہوں نے دنیا میں جھوٹ بولا ہوگا اور وہ چگل خوری کر کے لوگوں کو آپس میں لڑواتے تھے. وہ لوگ جو سور کی شکل میں دکھائی دے رہے ہوں گے وہ ایسے لوگ ہوں گے جو حرام چیزیں کھاتے ہیں. وہ لوگ جو سور کی بھانتی چل رہے ہوں گے وہ ایسے لوگ ہوں گے جو سود کھاتے تھے. قیامت کے دن جو لوگ گونگے اور بھرے دکھائی دیں گے وہ واسطہ میں ایسے لوگ ہوں گے جو دنیا میں بہت گھمنڈی تھے. جن لوگوں کی زبانیں ان کے سینوں تک لٹک رہی ہوں گی وہ ایسے ودوان اور جز ہوں گے جو اپنے کتھنوں کے وپریت کام کیا کرتے تھے. جن لوگوں کے ہاتھ پیر کٹے ہوئے ہوں گے وہ ایسے لوگ ہوں گے جو اپنے پڑوسیوں کو ستاتے تھے. وہ لوگ جو آگ کی ڈال پر ٹنگے ہوئے ہوں گے وہ ایسے لوگ تھے جو دوسروں کی باتوں کو جا کر شاسکوں کو بتایا کرتے تھے. وہ لوگ جن کے پاس سے بدبو آ رہی ہوگی وہ لوگ ان کی بدبو سے پریشان ہوں گے. وہ ایسے لوگ ہوں گے جو ہمیشہ اپنی اویدھ اچھاؤں کی پورتی میں لگے رہتے تھے اور لوگوں کے ادھیکاروں اور ان کے پیسوں کو کھایا جایا کرتے تھے. اس کے بعد پیغمبر اسلام نے کہا کہ جو لوگ اپنے آپ کو دوسروں سے اچھا سمجھتے ہیں وہ قیامت کے دن چینٹیوں کے روپ میں اٹھائے جائیں گے اور اس سمے تک لوگوں کے پیروں سے کچلتے رہیں گے جب تک ان کا پورا حساب کتاب نہیں ہو جاتا.
دوستو، یہاں پر اس بات کی اور دھیان دینا ضروری ہے کہ یہ لوگ اس پرکار کے ہوں گے کہ ان کے شریر واسطوں میں جانوروں کی بھانتی نہیں ہوں گے، بلکہ وہ دوسروں کو اس روپ میں دکھائی دیں گے جسے دیکھ کر وہ اسے ویسا سمجھیں گے، حالانکہ وہ انسان کے روپ میں مرے ہوں گے اور انسان کے ہی روپ میں اٹھائے جائیں گے. کنتو اپنے برے کرموں کے کارن دوسروں کو جانوروں یا دوسری شکلوں میں دکھائی دیں گے. اس سندر میں امام محمد باقر علیہ السلام سے ایک کتھن پیش کیا جاتا ہے. اس بارے میں امام باقر علیہ السلام کے ایک ساتھی ابو بصیر کہتے ہیں کہ ایک بار میں حج کرنے کے لیے مکہ گیا. ابو بصیر اندھے تھے. وہ کہتے ہیں کہ جس سال میں حج کرنے کے لیے مکہ گیا تھا اسی سال امام محمد باقر علیہ السلام بھی حج کے لیے وہاں آئے تھے. میں نے حج کے دوران لوگوں کو تکبیریں کہتے اور دعائیں پڑھتے سنا. میں نے امام باقر سے کہا کہ اس بار کتنے زیادہ لوگ حج کے لیے آئے ہیں. میری بات ختم ہوتے ہی امام نے کہا کہ حاجی کم ہیں، شور زیادہ ہے.
اس کے بعد امام محمد باقر علیہ السلام نے کہا کہ اے بصیر، کیا تم میری کہی ہوئی بات کو اپنی آنکھوں سے دیکھنا چاہتے ہو؟ اس پر ابو بصیر نے کہا کہ یہ کیسے سمبھو ہے؟ امام نے مجھ سے کہا کہ تم تھوڑا آگے آؤ. بصیر کہتے ہیں کہ میں امام کے نکٹ ہو گیا. امام محمد باقر علیہ السلام نے اپنا ہاتھ میری آنکھوں پر پھیرتے ہوئے کوئی دعا پڑھی. پھر امام نے مجھ سے کہا کہ ابو بصیر، اب تم حاجیوں کو ایک بار پھر غور سے دیکھو. ابو بصیر کہتے ہیں کہ امام کا ہاتھ ہٹانے کے بعد مجھ کو سب کچھ صاف دکھائی دے رہا تھا. میں نے دیکھا کہ کعبے کے چاروں اور ادھک تر جانور چکر لگا رہے ہیں، جن کے بیچ میں کہیں کہیں پر انسان دکھائی دے رہے ہیں. میں کچھ دیر تک ان کی اور دیکھتا رہا اور میں یہ لگاتار دیکھ رہا تھا کہ کعبے کے کنارے طواف کرنے والے انسانوں میں انسان کم اور جانور ادھک ہیں۔ میں نے امام محمد باقر علیہ السلام سے کہا کہ جو آپ نے کہا تھا اس کو میں نے اپنی آنکھوں سے دیکھ لیا۔ اس سمبندھ میں پیغمبر اسلام کے کئی کتھن موجود ہیں جن سے پتہ چلتا ہے کہ قیامت کے دن بہت سے لوگ جانوروں کی شکل میں دکھائی دیں گے۔
پوتر قرآن کی کچھ آیتوں میں اس بات کا الیکھ کیا گیا ہے کہ کچھ لوگ مسخ ہو جائیں گے، ارتھات منشیہ ہونے کے باوجود وہ کسی دوسرے روپ میں دکھائی دیں گے۔ قرآن آیتوں کے انوسار وگت میں رہنے والی بہت سی جاتیوں کے ساتھ ایسا کیا جا چکا ہے۔ اس سمبندھ میں ہم سورہ معدہ کی 60ویں آیت پر نظر ڈالتے ہیں۔ اس میں ایشور کہتا ہے کہ اے پیغمبر، کہہ دیجئے کہ کیا میں تمہیں بتاؤں کہ کن لوگوں کو ایشور کے نکٹ سب سے برا بدلہ دیا جائے گا، وہ جس پر ایشور نے دھکار کی ہے اور اس پر کرد ہوا ہے، اور ایسے لوگوں میں سے کچھ کو اس نے بندر اور سور کے روپ میں ڈھال دیا ہے، اور جنہوں نے تاغوت ارتھات دشٹتا کے پرتیکوں کی اپاسنا کی، انہی لوگوں کا سب سے برا ٹھکانہ ہے، اور یہی لوگ صحیح مارگ سے سب سے ادھک وچلت ارتھات بھٹکے ہوئے ہیں۔
دوستو، پچھلے کاریکرموں میں ہم نے کہا تھا کہ کچھ آسمانی کتاب والوں کے سمبندھ میں مسلمانوں کی اپیکشا انیک ایشوروادیوں سے بہتر تھے، یہاں تک کہ وہ اپاسنا کرنے اور نماز پڑھنے والے مومنوں کا پریہاس کیا کرتے تھے۔ یہ آیت کہتی ہے کہ جو لوگ مسلمانوں کے دھرم کا پریہاس کرتے ہیں یا انہیں یاتنائیں دیتے ہیں، وہ اپنے پوروجوں کے لجا جنک اتیت پر درشٹی کیوں نہیں ڈالتے جو ایشوری آدیشوں کی آواگیا تتھا پریہاس کے کارن ایشوری دنڈ کے پاتر بنے تتھا ان کا روپ یا چرتر بندروں یا سوروں کے سمان ہو گیا، تم ان سے پاٹھ کیوں نہیں سیکھتے؟
سپشٹ ہے کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے کال میں بنی اسرائیل کے لوگ بندر یا سور کے روپ میں نہیں تھے، پرنتو چونکہ یہودی جاتی سویم کو ایک جھوٹ تتھا وشیش دھارمک پہچان والی جاتی سمجھتی تھی اور اتیت کے گوروپورن کاریوں کو سویم سے سمبندت سمجھتی تھی، اتا قرآن انہیں سمبودھت کرتا ہے تاکہ ان کا نرادھار گھمنڈ چکنا چور ہو جائے اور وہ اپمانت ہوں۔ ایشوریہ دھکار اور کروت کا ارتھ بھی پاپی منشیہ کا ایشوریہ دیا و کرپا سے ونچت ہونا اور پاپ کے انوکول پرکوپ تتھا دنڈ کا پاتر بننا ہے۔ ایسی استھتی میں منشیہ سواوک روپ سے ستیہ کے مارگ سے بھٹک جاتا ہے اور اتیاچاری و ادنڈ شاسکوں کے ادھین ہو کر ان کا آگیا پالن کرنے لگتا ہے۔ اس آیت سے ہم نے سیکھا کہ مانویہ سمان سے دور ہونا تتھا ایک منشیہ روپی پشو میں پرورت ہونا سوئم ایک ایشوریہ دنڈ ہے، جن پر ایشوریہ دھکار یا پرکوپ ہوا ہے انہیں ایمان والوں کے بیچ کوئی سمان نہیں ملنا چاہیے۔
دوستو، پوتر قرآن کی کچھ آیتوں میں لوگوں کو پشوؤں سے بھی بدتر کہا گیا ہے۔ اس بارے میں سورہ آراف کی آیت سنکھیا 179 میں مہان ایشور کہہ رہا ہے کہ ہم نے جنوں اور منشیوں کی ایک بڑی سنکھیا کو نرک کے لیے بنایا ہے، کیونکہ ان کے پاس ہردے تو ہیں کنتو وہ ان کے مادھیم سے ستیہ کو نہیں سمجھتے، اور ان کے پاس آنکھیں بھی ہیں کنتو ان کے دوارا ستیہ کو نہیں دیکھتے، اور ان کے پاس کان ہیں کنتو وہ ان سے ستیہ کو نہیں سنتے۔ ایسے ہی لوگ چوپایوں کی بھانتی بلکہ ان سے بھی ادھک پتھ بھرشٹ ہیں، اور یہی لوگ نشیت ہیں۔ آنکھ، کان، بدھی ستیہ کو پہچاننے اور سمجھنے کے مادھیم ہیں، کنتو جو لوگ ان سادھنوں کا اپیوگ نہیں کرتے یا غلط دشا میں ان کا پریوگ کرتے ہیں وہ ایشوریہ مارگ سے وچلت ہو جاتے ہیں اور نرک کے دنڈ کا پاتر بن جاتے ہیں۔ مول روپ سے پشوؤں کے پاس یہ سادھن بڑی سیمت ماترا میں ہوتے ہیں۔ اب یدی کوئی منشیہ ایشور دوارا دیے گئے इन संसाधनों का प्रयोग स्वयं को अज्ञानता और निश्चितता में डालने के लिए करता है तो वो वास्तव में सत्य स्वीकार करने के लिए तैयार नहीं है। इस आयत के अनुसार मनुष्य की भांति सत्य की पहचान के भी साधन होते हैं और मनुष्य पर उसी अनुपात से उसे पहचानने का दायित्व है। यदि कोई व्यक्ति इस संबंध में ढिलाई या लापरवाही से काम लेगा तो वो नरक में पथ भ्रष्ट लोगों के साथ होगा।
दोस्तों, ये आयत हमें बताती है कि सभी लोगों से ईमान लाने और सुधर जाने की आशा नहीं रखनी चाहिए, क्योंकि मनुष्य को जो अधिकार ईश्वर ने दिया है उसका स्वाभाविक परिणाम यह है कि कुछ लोग गलत मार्ग का चयन करके नरक में चले जाएंगे। मानवता का मानदंड वास्तविकता की समझ है, अन्यथा मनुष्य एक पशु से अधिक कुछ भी नहीं है। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आप सुन रहे थे साप्ताहिक कार्यक्रम कुरानी किस्से, और अब समय है मुख्य समाचारों के सारांश का। राष्ट्रपति सैयद इब्राहिम रईसी ने कहा है कि तेहरान पेरिस के साथ आपसी सम्मान के आधार पर संबंधों में विस्तार का स्वागत करता है। ईरान और इराक के विदेश मंत्रियों ने एक दूसरे से भेंट की। यमन के अंसारुल्लाह आंदोलन के प्रमुख ने कहा है कि इसराइल और उसके समर्थकों की हार निश्चित है। भारत ने अफगानिस्तान में अपने नागरिकों के लिए एडवाइजरी जारी कर दी। तो श्रोताओ, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। शुभकामनाओं के साथ आपसे विदा चाहते हैं। खुदा हाफिज, शुभ रात्रि। Thank you.